السلام عليكم ورحمة الله وبركاته. نبوك ونستعين به ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له. ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، دین کے عنوان سے جو باتیں کی جاتی ہیں وہ مختلف عنوانات کے ساتھ ہوتی ہیں، ان کے نام الگ الگ ہیں. جیسے ایک کا نام دعوت ہے، ایک کا نام تقریر ہے، ایک کا نام وعظ ہے، ایک کا نام مجلس ہے. یہ چاروں ایک نہیں ہیں، الگ الگ ہیں، اپنے اصل وضع کے اعتبار سے الگ ہیں، ایک دوسرے پہ بول لیتے رہتے ہیں. دعوت میں زیادہ تر اللہ تبارک و تعالیٰ کی عظمت و کبریائی کا بیان کر کے لوگوں کو اللہ کی طرف متوجہ کرنا ہوتا ہے. تقریر میں اسلام کے جو دعوے ہیں، اسلام کی جو تعلیمات ہیں، وہ دعوت کی شکل رکھتے ہیں، ان کو دلائل کے ذریعے سے ثابت کرنا ہوتا ہے. اسلام اخلاق سے پھیلا، تلوار سے نہیں پھیلا، یہ تو ایک دعویٰ ہوا. تو مقدر کیا کرتا ہے؟ اس کے دلائل دیتا ہے، اس کے شواہد پیش کرتا ہے، اس کے نظائر پیش کرتا ہے، واقعات سے ثابت کرتا ہے کہ واقعہ ایسے ہی ہوا ہے. وعظ میں ہوتا یہ ہے کہ ابواب الوقاف ہوتے ہیں زیادہ، دل کو نرم کرنے والے مضامین، دل کو نرم کرنے والے مضامین، دنیا کی بے رغبتی پیدا کرنے والے مضامین سنا کر لوگوں کو عمل پر آمادہ کرنا ہوتا ہے، عمل کی طرف توجہ دلانا. مجلس جو ہوتی ہے اس کا تعلق تربیت سے ہوتا ہے. تو جو شرکاء مجلس ہیں ان کی تربیت باطنی ہو. چاروں کا الگ الگ موضوع ہے، انداز بھی چاروں کا الگ ہوتا ہے. مجلس کا موضوع مقرر نہیں رہتا، ایک ٹاپک پہ نہیں رہتی بات مجلس کے اندر. ہم نے بزرگوں کو یہ دیکھا ہے کہ جتنے آدمی بیٹھے ہوتے ہیں اتنے مضامین ہوتے ہیں، اور ہر آدمی کے متعلق کوئی نہ کوئی بات چل رہی ہوتی ہے. یہ تربیت سے متعلق بات ہے. اور مجلس میں میں نے دیکھا ہے کہ مجلس والا عموماً کرسی پہ نہیں ہوتا، وہ نیچے رہتا ہے. ارے جلال آبادی کی مجلس میں ہم لوگ بیٹھتے تھے، ایسے بیٹھے رہتے تھے، کرسی نہیں ہوتی تھی، شریف کے لیے ہوتی ہوتی تھی. میں اس لیے کرسی سے نیچے اترا، ایسا نہیں ہوا، صرف بتا رہا ہوں میں آپ. ہمارے والد صاحب رحمۃ اللہ علیہ کے پاس کرسی اسی نہیں ہوتی، نیچے رہتی. وجہ اس کی ہے کہ اس کی ٹائمنگ لمٹ بھی نہیں ہوتی. ہم لوگ خانقاہ میں جب رہے، رسول اللہ خان رحمۃ اللہ علیہ، تربیت کے لیے آدمی کو خانقاہ اختیار کرنی پڑتی ہے، کسی بزرگ کی صحبت میں رہ کے ان کی تعلیم لینی ہوتی ہے تربیت کے لیے. اور اس کی ٹائمنگ کم از کم 6 مہینے کی ہے، کم لم پہلی نماز اس کی 6 مہینے کی، اس کے بعد برسوں بھی چاہیے ہوتے ہیں. بعد میں فلا نفی سیدنا عبدالقادر جیلانی رحمۃ اللہ علیہ نے فرمایا ہے، پھر رہنا بھی ایسا ہوتا ہے شیخ کے پاس، کن کل میتی تھی یہ دل غسال، ایسے رہنا ہوتا ہے جیسے میت غسال کے ہاتھ میں رہے، غسال نہلانے والا، میت کو، مردے کو، جنازے کو نہلانے والے کو تو سمجھ لیتے ہو تھوڑا تھوڑا. آپ کے چہرے کے نقش بتا رہے تھے کہ پورا نہیں سمجھتے. ترجمہ چاہیے کسی کو؟ Somebody want to translation?
Yes.
اگر کوئی اسپیشل ضرورت مند ہے تو بتا دیں. آپ کن کل میت کی عدل وسال ایسے رہنا ہوتا ہے جو میت وسال کے ہاتھ میں نہلانے والے کے ہاتھ. تربیت میں سوال جواب نہیں ہوتا, کوشچن کا حق نہیں ہوتا, اعتراض کا حق نہیں ہوتا, ہاؤ اور وائی کا حق نہیں ہوتا. یہ تو تربیت نہیں, تربیت نہیں. حضرت شاہ ابو سعید رحمۃ اللہ علیہ بزرگ ہوئے ہیں اور خواجہ حضرت شاہ ابو القدوس گنگوئی رحمۃ اللہ علیہ کے پوتے. حضرت شاہ عبدالقدوس گنگوئی آج سے 500 سال پہلے کے بزرگوں میں سے بڑے عجیب ہیں, اللہ والے تھے. اور عشق کی گرمی کا یہ حال تھا, ان کے حالات میں لکھا ہے کہ گنگو جو ہے نا گنگا کے کنارے ہے, تو ٹھنڈا پانی ایک دم رات میں نئے گھڑے میں بھر دیا جاتا تھا, سردی کا زمانہ ہوئے گا, اور صبح صبح ان کی پیٹ پہ ڈالا جاتا. ایک مرتبہ خادموں نے کہا کہ آپ کی طبیعت خراب ہو جائے, آپ ایسا نہ کریں, اتنی سردی وہاں کی جیسی سردی ہوتی ہے جیسی گرمی ہوتی ہے, بس یہی ہے کہ مائنس میں نہیں جاتا لیکن بہت سخت سردی ہوتی ہوتی ہے. انہوں نے کہا کہ بھائی مجھے ایسے وہ بھی ٹھنڈے پانی سے وہ بھی نئے گھڑے میں جو روک کے رکھے, وہاں زمانے میں تو ایسی تھا فریج وغیرہ کا سسٹم تو تھا نہیں, برف وغیرہ بھی اتنا کامن نہیں ہوتا. تو لوگوں کے کہنے پر حضرت نے کچھ دن غسل نہیں کیا, دو تین دن. یہ دو تین دن کے اندر ان کی پیٹ کڑک, پیٹ میں سے خون نکلنا شروع ہو گیا. انہوں نے کہا حضرت یہ کیا ہے؟ کہنے کے عشق کی گرمی اتنی ہے کہ اگر دو تین دن اور نہیں نہلاؤ گے تو میں مر جاؤں. اللہ مجھے گزرے ہیں حضرت شاہ سعید رحمۃ اللہ علیہ ان کے پوتے. ایک مرتبہ ان کو خیال آ گیا کہ میں اپنے دادا اتنے بزرگ تھے, میں نے کچھ بھی نہیں سیکھا, وہ تلاش میں تھے کہ میں کس کے پاس جاؤں. واقعہ تو بہت لمبا ہے, وہ نہیں سناؤں گا میں بھی. تو حضرت نظام الدین بلخی رحمۃ اللہ علیہ حضرت کے خلفاء میں سے تھے. لوگوں نے بتایا کہ بلخ میں ہے ان کے خلیفہ, وہاں جاؤ. بلخ بہت دور ہے, ایران کا ایریا, وہاں چلے گئے. پھر معلوم ہوا کہ شیخ زادے آ رہے ہیں بزرگوں کے پاس پیر کی اور پیر کے منتصبین کی, یعنی ان کی اولاد کی, ان کے آفات کی بڑی عزت ہوتی ہے, احترام, نسبت کا احترام بہت ہوتا ہے بزرگوں کے پاس. جیسے شیخ کو معلوم ہوا نظام الدین بلخی کو, تو وہ اپنا امامہ وہ دو میل آگے نکل کے آگے وہ آ رہے ہیں, وہ معلوم ہوا استقبال کے لیے دو میل پیدل گھمائے. اور پھر جب وہ آئے تو ان کو اپنے گھر میں داخل کرنے کے لیے اپنا امامہ بچھا دیا, آپ اس کے اوپر پیر رکھ کے آئے کیونکہ آپ میرے شیخ بتا دیں. احترام, کھلایا پلایا, بہترین مہمان نوازی کی. اس کے بعد کہنے گئے صاحب دادے کیسے تشریف آوری ہوئی. فرمانے لگے کہ جو باپ کی ہمارے دادا کی جو وراثت آپ کے پاس ہے وہ لینے آئے, جو انہیریٹن ہمارے دادا کا تمہارے پاس ہے, نسبت باطنی اور کمال روحانیت کا کمال وہ لینے آیا. وہ کہنے لگے صاحبزادے وہ ایسا تو نہیں ملتا کھا پی کے اکرام کے ساتھ عزت کے ساتھ. کہنے لگے وہ جیسا بھی ملے مجھے اس سے بہتر, مجھے وہ لینا. کہنے کے پھر تیار ہو جاؤ. میں تیار. حضرت نے فرمایا کہ وہاں چلے جاؤ, خانقاہ کے جو خادم, خانقاہ میں جو رہنے والے لوگ ہیں, تربیت دینے والے جو لوگ تھے وہاں پہ, وہاں رہ جاؤ اور روزانہ ان کی غلاظت اٹھا کے پھینک جاؤ. पहले कमर्स ये नहीं था, ड्रेनेज सिस्टम नहीं था, विलादत इंसानों की, इंसानी उठा के जंगल में फेंक दिया, वो लगाया उन्होंने। और ये फरमाया कि तुम मेरी मजलिस में आने के काबिल नहीं, अभी नहीं आते, तो ये काम करो, बोले मजलिस में बैठने से मना किया, आने से मना किया। सवाल तो बहुत दूर की बात है, ये मैं सुनाना चाह रहा था, मैंने तुमने बैठ थोड़े दिन के बाद बुलाऊ, एक थोड़े दिन के बाद में उनकी ड्यूटी कम की, बल्कि विरासत खेतने के बजाय ये फरमाया कि हमारे खानकाह में जो लोग रहते हैं उनके तहजीब के लिए गर्म पानी करने की ड्यूटी दी गई, पानी गर्म करो, इडली लगाते वो करते, पानी गर्म मिलना चाहिए तहजीब में, जुड़े वजू के लिए उठने का रखते हुए, जो तहजीब वालों को गर्म पानी देना चाहे वो कब उठना पड़ेगा, तो बहुत पहले से उठा हुआ रहेगा तभी तो गर्म पानी दे सकेगा, वरना कहाँ देगा। और फिर मैं हमारे मजलिस में आके बैठ जाया था, मगर बोलने की इजाजत ना, जिक्र पूछना ना फिक्र पूछना, मेरे लिए क्या तालीम है, मेरे लिए क्या हिदायत, आवाज आ रही बराबर, पूछना नहीं, बैठे रहो खाने, क्योंकि तरबियत एक ऐसा फन है मेरे बुजुर्ग को कि वो बड़ी नजाकतें रखता है अपनी, तो बुजुर्ग की खिदमत में रहना पड़ता है, क्योंकि कल मैं थी दिल वस्ताल, वस्ताल के हाथ में जैसे मैं नहलाने वाले के हाथ में जैसे मुर्दा होता है ऐसे रहना होता है, तो फिर वो ठोक बजा के सही करता है यार। जैसे सुनार जो है उसके हाथ में जेवर होता है, सोना होता है, चांदी है, तो वो जेवर जो है ना उसके हाथ में मोल्ड होता रहता है, वो बना दे, वो पिघला दे, वो तोड़ दे, वो जाली बना दे, हल्का बना दे, कुछ भी कर दे, तभी जाके वो किसी दुल्हन का नेकलेस बन सकता है, किसी ब्राइड का नेकलेस बन सकता है। कहने ये तूने क्यों मोड़ दिया, वो तूने क्यों मोड़ दिया, ऐसा क्यों कर दिया, वैसा ऐसा क्यों, वैसा क्यों, अगर जेवर तो इख्तियार मिले बोलने का, वो बोलने लगे तो फिर तो बन गया। हम हजरत के मजलिस में जाया करते थे, वहां मसूल्ला खान सलाम अल्लाह के पास रोजाना उनकी मजलिस शुरू होती थी 9 बजे से और चलती थी 1:30 बजे, 9 से 1:30, 4 घंटे, 4.5 घंटे, 3 घंटे, 11:30 बजे तो उलमाए किराम आते थे मदरसे की छुट्टी के बाद, खानसा वालों को तो मदरसा नहीं होती, 9 बजे जाके बैठ जाना, मजलिस में टाइम लिमिट नहीं, और मजलिस में जो है ना शेख जुबान होता है और तबीयत लेने वाले कान होते हैं, उसको सिर्फ कान इस्तेमाल करना पड़ता है, इसको सिर्फ जुबान इस्तेमाल करना पड़ता है, इसलिए कि पुराने पाक में अल्लाह पाक ने फरमाया कि पुराने पाक से फायदा 2 आदमियों को होता है, नफीदारी का जिक्र लिमन कान लहु कल्ब औ अल-समअ वहुवा शहीद, पुराने पाक से फायदा उसको होता है जिसके पास में दिल हो, हर आदमी जाके चक्कर आ रहा डॉक्टर से यार मेरे पास तो है नहीं, ऐसा दिल तो बकरी के पास भी, ऐसा दिल तो गैर मुस्लिम के पास भी, मुनाफिक के पास भी है, कुफ्रेट के पास भी, डहरिये के पास भी, जो ये जो 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 दिल है वो मुराद नहीं हो, ये दिल असल में जगह है दिल की, ये दिल पैलेस है दिल का, दिल उसके अंदर होता है, एक रूहानी कुव्वत है, उसके अंदर जान होना उसको दिल बना हुआ, दिल वाला होना कहते हैं, वो जो कुव्वत होती है जब वो अल्लाह तबारक व तआला की मारिफत से मुजय्यन हो जाती है, अल्लाह तआला शानू से उसका अलाका ताल्लुक कायम हो जाता है, तो उसको अल्लाह तबारक व तआला साहिब दिल कहते हैं, वरना जब तक वो बात नहीं पैदा होगी वो साहिब दिल नहीं कहलाता। इसीलिए बुजुर्गों को अल्लाह वालों को अहले दिल कहा जाता है। अलीम नदवी रहमतुल्लाह अलैह की किताबों में आपको मिलेगा, उन्होंने जो बेचते थे दवाए दिल वो दुकान अपनी बढ़ा गए, पहले जो लोग दिल की दवा बेचा करते थे, साहब हमारे पर जो लोग थे वो अपनी दुकान नहीं रख रहे, मतलब कम हो गए बहुत, कहीं 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 कोई कोई है, मतलब जगह जगह दुकान थी, दुकान खानखा, वो दुकान से मुराद खानखा है यहाँ पर, ये लोग उनके पास आते थे, दिलों की तरबियत करते थे, दिलों में जान डालते थे, वो आनियत आती थी। इसलिए कि अगर किसी को उसका थोड़ा सा भी हिस्सा मिल जाए ना तो बहुत तकलीफ थी, बुजुर्गों ने लिखा है कि दिल में इतना फैलाव है, इतना बड़ा होता है दिल, इतनी वसत है उसमें कि आसमान और जमीन उसके एक कोने में डाल देते हैं, सातों आसमान और सातों जमीन उसके एक कोने में डाल दिया जाता है, इतना बड़ा होता है दिल। लायसावनी अर्गुम वाला समा हदीस का मफहूम है, अल्लाह पाक फरमाते हैं कि आसमान और जमीन मुझे नहीं समा सकते लेकिन दिल वाला मेरे को संभाल लेता है। ऐसा हो नहीं कल मुझे कलबों में संभाल लेता, फरमा पुराने पाक में कि इन्ने फिदाले के लदी करवाली मुन काने लहू कल बुन, इससे असल नफा वो आदमी को पहुंचता है जिसके पास में दिल, मुराद है साहिब दिल होना, साहिब मारिफत होना, अल्लाह तबारक व तआला की पहचान होगी, अल्लाह को इसने पहचान लिया, जान लिया, उनकी अजमत खुल गई, उनकी दुनियाई खुल गई, उनका साथ होना खुल गया, उनका मतीब होना खुल गया, उनका गनी होना खुल गया, अपना फकीर होना खुल गया, पूरी कायनात और हम उनमें से हरे फकीर मुतलक, फकीर माने मोहताज, कोई बड़ा बादशाह हो अमीर हो वो भी फकीर, उतना ही फकीर है जितना फकीर फकीर है अल्लाह का, उतना ही फकीर जितना एक बेकस बेसहारा फुटपाथ पे जिंदगी गुजारने वाला, ब्रिजिस के नीचे अपना टाइम निकालने वाला, खाने को खाना नहीं, पहनने को कपड़े नहीं, वो जितना फकीर है उनके पास बादशाह भी उतने ही फकीर, बिचमैन भी उतने ही फकीर, फख्र का कुंजाना। और इसीलिए जिस आदमी पर फख्र खुलता है उस आदमी को अपनी हकीकत का अंदाजा होता है, हम पर हमारी हकीकत खुल जाए तो उसमें जो चीजें खुला करती है उसमें पहले फख्र खुला करता है, खुलना ओपन होना, समझ में आना, माइंड में आ जाना, पूरी कायनात और हम सब के सब फकीर मुतलक महज, फकीर महज, बजाय तो मेरे पास पैसा भी है, बजाय तो मेरे पास ये भी है, बजाय तो वो भी है, दौलत भी है, प्रॉपर्टी भी है, जायदाद भी है, जॉब है, ये फकीर है, ये खुलना होता है कि ये सब चीजें उन पर डिपेंड करती है, एक सेकंड में खत्म हो जाएगा। बादशाह की बादशाहत में बादशाह फकीर है, अगर अल्लाह ना चाहे तो एक सेकंड में अल्लाह उसको बादशाह से उतार दे, किसी कंपनी वाले को कंपनी से महरूम करने अल्लाह को कितनी देर होती, हमारे वजूद जो है ना यही नहीं है हमारे पास, हमारा वजूद ही हमारे पास वो तो एक सेकंड में खत्म हो जाता नूर लौ लौ कशफान वजही ही लहरत सुभाद वजही ही मुतबस, अल्लाह तबारक व तआला का हिजाब नूर है, कर्टन जो है अल्लाह पाक वो नूर है, अगर वो कर्टन हटा दें तो जो है सब जल जाए, ही उनके चेहरे मुबारक की तजलियात जला दे उन सब चीजों को जो उनके सामने, और पीछे अल्लाह के कुछ नहीं है, सब सामने ही, अल्लाह के लिए पीछे सामने दायां बायां नहीं होता, यदि यमी उनके दोनों हाथे सीधे हाथ ही, वजूद में मोहताज, زندگی میں محتاج، علم میں محتاج، ارادے میں محتاج، قدرت میں محتاج، سوچنے میں محتاج، چاہنے میں محتاج، دل کے اندر کے سارے آرگنس کے کام کرنے میں محتاج، خون کی ایک ایک سیل میں محتاج، رگوں میں محتاج، ہڈیوں میں محتاج، دماغ کے اندر پورے سسٹم میں محتاج، اس میں محتاج نہیں ہے بندہ اللہ پاک، مکان میں محتاج، دکان میں محتاج، جاب میں محتاج، بندہ بیوی بچوں میں محتاج، محتاج ہی محتاج. اسی لیے پہلے بزرگان دین لکھا کرتے تھے العبد الفقیر. آپ بزرگوں کا کلام پڑھیں گے، ان کے مکتوبات وغیرہ کو دیکھیں گے تو اس میں لکھا ہوگا کہ فقیر یہ کہتا ہے. فقیر کا مطلب کہتے ہیں آپ کیسے کیوں فقیر بولتے ہیں؟ علامہ اقبال نے کہا ہے کہ آ کے کھویا گیا تجھ سے فقیری کرا، ورنہ ہے مال فقیر سلطنت روم و شام. روم و شام پہلے ایسے تھے جیسے امریکہ اور رشیا. کہہ رہے ہیں کہ فقیر کی جھولی میں، اس کے کشکول میں امریکہ اور رشیا کی سلطنت پڑی رہتی ہے، فقیر کے کشکول میں تو اتنا پڑا ہی رہتا ہے. یہ وہ اگر فقیر کو اس کی فقیری سمجھ میں آ گئی. اس لیے کہ جب فقیر مسلمانوں کو فخر سمجھ میں آ گیا، صاحب معرفت بن گئے، تو پوری دنیا کی حکومت اللہ نے ان کے قدموں میں ڈال دی. وہی تو فقیر کا مال تھا. اس لیے جب آدمی اس نتیجے پر پہنچتا ہے کہ اپنے کو اور پوری کائنات کو جو اطراف میں ہے، آپ زمین سے لے کے آسمان تک، زمین سے لے کے عرش تک، جبرائیل تک، مشرق مغرب شمال جنوب علوی سفلی مادی غیر مادی بسائط اور موالد مرکبات اتنے ہیں، پہاڑ ہیں، دریا ہیں، بادل ہیں، آسمان ہیں، کہکشائیں ہیں، ستارے ہیں، چاند سورج ہے، جانور ہیں، درندے ہیں، چرندے ہیں، پرندے ہیں، انسان ہیں، ان سب کا جب فقر کھل جاتا ہے، محتاجگی کھل جاتی ہے کہ سب اللہ کے فقیر ہیں، اور خود اپنی بھی اپنا بھی فقر کھل جاتا ہے تو اس کو فقیر اللہ کہتے ہیں. اس لیے آدمی سب سے پہلے فقیر اللہ ہوتا ہے. جب یہ کھل جاتا ہے تو پھر جو کچھ وہ دیکھتا ہے وہ اللہ کی امانت دیکھتا ہے. میں تو میرے پاس تو نہیں ہے لیکن ہاتھ تو ہے تو یہ امانت ہے، آنکھ تو ہے یہ امانت ہے، ان کا یہ دکھ رہا ہے. آپ جیسے آپ سیلف کے اندر سامان رکھتے ہیں نا اپنے گھر کے اندر، یہاں پہ شو پیس رکھے ہوئے ہیں، یہاں پہ برتن رکھے ہوئے ہیں، یہاں پہ مرچی مسالے رکھے ہوئے ہیں، انہوں نے جگہ جگہ مختلف چیزیں رکھی ہوئی، ان کا ہی خزانہ ہے پورا. آنکھوں کا خزانہ ان کا ہے، کانوں کا خزانہ ان کا ہے، منہ کا خزانہ ان کا ہے، ہاتھوں پیروں کا خزانہ ان کا ہے. وہی مالک ہے ان سب چیزوں کے جو زمین میں وہی مالک ہے ان سب چیزوں کے جو ان دونوں کے بیچ میں وہی مالک ہے ان سب چیزوں کے جو تحت سرامینی سے نیچے
جو آدمی سوچتا ہے وہ سب اس کے مالک وہی.
تو یہ پھر کیا ہے یہ جو کائنات نظر آتی ہے؟ پھر یہ امانت ہے. جب یہ مضمون کھلتا ہے تو امین اللہ ہوتا ہے آدمی، فقیر اللہ کے بعد امین اللہ بنتا ہے. اور فقیر اللہ اگر کسی پر ہونا کھل جائے تو اس کو کہتے ہیں لا الہ الا اللہ، اس پر کھلا. اور امین اللہ ہونا سمجھ میں آ جائے تو اس کو کہتے ہیں محمد رسول اللہ، اس پر کھلا. استعمال امانت کے لیے محمد صلی اللہ علیہ وسلم. امانت میں خیانت جائز نہیں، امانت میں خیانت چوری ہے. اگر ہم یہ کہتے ہیں کہ ہم سب چور بیٹھے ہوئے یہاں پر تو بڑا غصہ آ جائے، لیکن ایک بھی ایسا نہیں ہے جو چور نہیں. اللہ کی امانت میں خیانت کرنے کی کس کو عادت نہیں؟ اللہ معاف فرما سب کو خیانت کرنے کی. میری مرضی ہے میں جو چاہے دیکھوں، میری مرضی ہے جو چاہے سنوں، میری مرضی ہے جو چاہے بولوں، میری مرضی ہے جو چاہے پکڑوں جس کو چاہے ہاتھ لگاؤں، میری مرضی ہے جدھر چاہے جاؤں چلوں پھروں،
मेरी मर्जी है, जिसकी दावत चाहे कबूल करूं, जिसका खाना चाहे खाऊं, जिसका खाना चाहे खाऊं। मेरी मर्जी है, मैं अपने बच्चों को जैसे चाहे पढ़ा लेता हूं, अल्लाह के दोस्तों के हवाले करूं या अल्लाह के दुश्मनों के हवाले करूं, मेरी मर्जी है। उनकी तालीम और तरबियत के लिए दुश्मन के हवाले करूं या दोस्त की, उसे क्या बैठ। मेरी बीवी है, मेरी मर्जी है, मैं उसको चाहे अपनी चाहे उसको बुरका कराऊंगा या नहीं कराऊंगा। मेरी मर्जी है, मैं जैसा चाहे पहनूंगा। मेरी मर्जी है, मैं जैसा चाहे रहूंगा। मेरी मर्जी है, मैं जैसा चाहे बाल बनाऊंगा, नाखून बनाऊंगा, कपड़े पहनूंगा। चोरी नहीं है तो क्या है? खालिस चोरी है। जिसने किसी भी अमल में अपनी मर्जी को दखल दिया वो चोर है, हकीकत के एतबार से वो चोर है। बुरा लगे या भला लगे, मैं भी चोर, वहां भी चोर, तो एक ही हम गए हैं। अभी अल्लाह से हाथ जोड़ के माफी मांगनी पड़ती है, अल्लाह हम चोर हैं, सही है, माफ कर दो, क्या कर दो, आप हमारे को पीटेंगे, तोड़ेंगे, मोड़ेंगे, तो आपका तो कुछ जानेगा नहीं, जाना था हमारे, तोड़ दो, आपके अजीब की उम्मत, आपके महबूब के प्यारे हैं। बखे ये अमीनुल्लाह होता है। और जब फक्र खुलने के बाद और अमीनुल्लाह का तकाजा पूरा करने के बाद फिर आदमी को विलायत मिलती है, फिर वो वलीउल्लाह होता है। और जब आदमी वलीउल्लाह के मरहले से गुजरता है, विलायत खास खास कुर्ब खास निस्बत अल्लाह पाक अपने अता फरमा देते हैं, अपना जज्ब अता फरमा देते हैं, अपना वसूल नसीब फरमा देते हैं। जज्ब वसूल निस्बत ये सब अल्लाह तक पहुंचना बड़ा बड़ी पहुंची हुई शख्सियत है। ये जो बोला जाता है ना, ये खास मफहूम है इसका। कुर्ब मकानी कुर्ब जमानी मुरादी है, फिजिकली कुर्ब नहीं होता अल्लाह के साथ, कुर्ब रजाई होता है, खुशी वाला, अल्लाह खुश हो जाते हैं, अल्लाह पसंद करने लगते हैं बंदे, विलायत में वो होता है। जब अल्लाह तबारक व तआला की विलायत किसी को मिलती है तो वो इस पूरी जहान का खुलासा होता है, सबसे ज्यादा महबूब होता है अल्लाह को बंदा, इसीलिए औलिया अल्लाह का बड़ा मुकाम, आम आदमी नहीं होते। बंदा बराबर मेरे से अपनी दोस्ती बढ़ाता रहता है नवाफिल के जरिए, फराइज और वाजिबात और सुन्नतें मुअक्कदा गैर मुअक्कदा सब चीजों में पाबंदी करने के साथ साथ, ये तो ड्यूटियां हैं, ये तो करना ही करना है। उसके बाद एक ईमान वाला ये चाहता है कि मैं अल्लाह से दोस्ती करूं, अपना ताल्लुक बढ़ाऊं। हदीस शरीफ में है कि मेरा बंदा मेरे से अपनी दोस्ती बढ़ाता रहता है नवाफिल के जरिए से, हत्ता अहबबतुहु, यहां तक के कि मैं उसको अपना दोस्त बना लेता हूं, मैं अपनी मोहब्बत महबूब अपना महबूब बना लेता हूं, पसंद कर लेता हूं, फैसला कर देता हूं कि हाँ ये मेरा। फैदा अहबबतुहु फकुंतु समअहु अल्लज़ी यस्मअु बी, जब मैं उसको चाहने लगता हूं तो फिर उसका कान हो जाता हूं जिससे वो सुनता है। हदीस कुदसी है, अल्लाह खुद ही फरमा रहे हैं, जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सुना रहे हैं, उसका कान हो जाता हूं जिससे वो सुनता है, उसकी आंख हो जाता हूं जिससे वो देखता है, उसकी जुबान हो जाता हूं जिससे वो बोलता है, उसके हाथ पैर हो जाता हूं जिससे वो चलता है, फौरता है। और अगर कोई उससे लड़ता है मेरी तरफ से ऐलान करेंगे, तो उसे दुश्मनी करता है मेरी तरफ से ऐलान करेंगे, जो उसको तकलीफ पहुंचाता है मेरी तरफ से उसको ऐलान करेंगे। मन आदारी वलियन का भी लफ्ज है, मन आजा वलियन का भी लफ्ज है। जो उसको खाना खिलाता है मैं ये कंसीडर करता हूं कि उसने मुझे खिलाया, जो उसको कपड़े पहनाता है तो मैं ये शुमार करता हूं कि उसने मुझे पहनाया शरीफ, जो उसकी बीमारी में मिजाज कुर्सी करता है तो मैं ये अब ये हुक्म लगाता हूं कि उसने मेरी मिजाज कुर्सी, इतना बड़ा मुकाम होगा अल्लाह का। फरमान और और जब आदमी वलीउल्लाह होता हो जाता है, इस मरहले पे आ जाता है, तो फिर उसका नाम बदल के आगे खलीफतुल्लाह रखा जाता है, फिर वो खलीफतुल्लाह होता है। और खलीफतुल विलायतुल वलीउल्लाह और खलीफुल्लाह खलीफतुल्लाह होने के बाद उसका नाम अब्दुल्लाह होता है, पांचवा नाम उसका अब्दुल्लाह। इतना बड़ा लफ्ज कैसा हो गया कि बनी इसराइल से आपको समझ में आ जाएगा, सूरह बनी इसराइल सुभान अल्लज़ी असरा व अशहदु अन्न मुहम्मदन अब्दुहू व रसूलुह। अब्दुल्लाह बहुत बड़ा लफ्ज, चार तरह के कमालात के बाद पांचवें कमाल के मरतबे में अब्दियत का खिताब मिलता है और उसको कहा जाता है फदखुली फी इबादी, फदखुली जन्नत, मेरे अब्दुल में आ जाओ। पहले भी अब्द ही था, पहले भी अब्द ही था, लेकिन वो अब्द अलग था, ये अब्द अलग है, इसकी शान अलग होती है। अब इस फक्र के खुलने के साथ जो असल काम होता है मेरे बुजुर्ग भाइयों और दोस्तों, वो ये है कि अपने इल्म को खत्म करके हक के इल्म को कबूल करना होता है और अपने अमल को खत्म करके हक के अमल को कबूल करना होता है। तरबियत में ये चीज होती है, जो अल्लाह ने इल्म नाज़िल फरमाया वो लेना और उस इल्म का जो अमल है उसको लेना। उसको लेने से ये आदमी उनके मंशे के मुताबिक हो जाता है, अल्लाह के मंशे के मुताबिक किसी इंसान का अंदरून और बैरून दोनों हो जाने का नाम तरबियत है। तरबियत किस बात का नाम है? तरबियत का मतलब है कि उसका उसका मुरब्बा बन गया। मुरब्बा जानते हो? मुरब्बा जो चीजों का बनता है, आंवले का मुरब्बा होता है, अदरक का मुरब्बा होता है, उसकी तरबियत हो गई है, इस वजह से उसका नाम मुरब्बा होता है। यानी जितना उसमें शीरा अंदर घुसाना था घुसा दिए, जितनी भूख उसको दिखानी थी दिखा दिए, जितना उसको पकाना था उसको पका दिए, बिल्कुल का मुरब्बा होता है, गुलाब के फूलों का मुरब्बा होता है वगैरह वगैरह बहुत सी मुरब्बे होते हैं। तरबियत का मतलब है अब ताला के इल्म के एतबार से आदमी का इल्म हो जाना और हक ताला की मर्जी के एतबार से आदमी के अमल का और आदमी के बातिन का हो जाना। ये अगर नहीं हुआ आदमी नहीं बना, दुनिया बनते रहो अल्लाह ताला को इससे कोई बात नहीं, आदमी बना नहीं बना। इसलिए अंबिया आदमी बनाने आते थे, सामान नहीं बनाते। अंबिया अलैहिस्सलाम चाहे तो गिरजा नहीं बना सकते थे, बड़े बड़े ऐसे टावर्स नहीं बना सकते थे, 150 मंजिला, 114 मंजिला, 125 मंजिला नहीं थे। जब जरूरत हुई तो बनवाया भी अल्लाह ने, नूह अलैहि सलाम से जो कश्ती बनाई अब क्यामत तक क्या बनेंगे। सारी किस्म की मखलूकात का एक जोड़ा रखने को फरमाया था, तो अंदाजा लगा लो हर जोड़े में से दो दो रख लो, सांप बिच्छू भी नर्मादा, शेर और चीता भी नर्मादा, गाय भैंस भी नर्मादा, परिंदे भी नर्मदा, सारी मखलूकात इंसान के मुसलमान। दाऊद अलैहिस्सलाम को जब जरा बनाने को फरमाया था जरा बना, उनके लिए अंबिया के लिए क्या मुश्किल था ये। लेकिन अंबिया अलैहिस्सलाम को अल्लाह पाक ने इंसान बनाने के लिए इंसान को बनाओ, भाई आपने तो खुद ही बना के पैदा किया नहीं, पैदा किया इसको सॉलिड माल, कच्चा माल है, खाम मटेरियल है, बना हुआ नहीं होता। प्लास्टिक के दाने देखे, प्लास्टिक को रिसाइकिल करते हैं, उसके उसका पूरा पिघला के एक अच्छा बना देते हैं, फिर उसके बाद में उसको बारीक पाइप में से गुजारते हैं तो उसके बारीक 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 तार बनते हैं, फिर उसके बाद उसको काटते हैं तो उसको प्लास्टिक का दाना बोलते हैं, खाम मटेरियल है। प्लास्टिक का ही क्या, पीतल का भी ऐसा होता है, तांबे का भी ऐसे होता है, लोहे का भी ऐसे होता है, सोने का भी ऐसे होता है, चांदी का भी ऐसे, सारी धातुओं के साथ यही सिस्टम है, खाम मटेरियल होता है। अब ये आदमी जो माँ के पेट से निकल के आया ना, ये रॉ मटेरियल कच्चा माल है। अलवलद यूलद अलल फितरा। अब ये जो पैदा हुआ है ये फितरत के मुताबिक है, यानी इसको जैसा बनाओगे वैसा बन सकता है, इस्तेदाद इसमें है। अच्छा बनाओगे तो अच्छा बनेगा, बुरा बनाओगे तो बुरा बनेगा। अबवाहु युहब्बिदानी ही और युनस्सिरानी ही और युमज्जिसानी ही। माँ बाप यहूदी बनाते हैं, माँ बाप ईसाई बनाते हैं, माँ बाप मजूसी बनाते हैं, माँ बाप दीनदार बनाते हैं, माँ बाप बेदीन बनाते हैं। ये शरीफ पूरी दुनिया में जितना बेईमान है ना उसके जिम्मेदार माँ बाप पूरी दुनिया में। जो जुबान माँ बाप बोलते हैं वो जुबान बच्चा सीखता है, जो काम माँ बाप करते हैं वो अच्छा माँ बाप। जैसे आप पेरेंट्स को बुलाते हैं ना अपने जाने के बाद, भाई हो गया सिटीजन हो गए हैं तो चलो पेरेंट्स को एक मतलब आप विजिट करा दो, दिखा देंगे अमरीका। एक बड़े मियाँ आए पुराने जमाने के, आके गए वहां इंडिया पहुंचे, क्या देखा अमरीका, क्या बताऊं इतने इतने बच्चे अंग्रेजी बोल रहे हैं, इतने बच्चे अंग्रेजी बोलते हैं, क्योंकि वहां पे अंग्रेजी बोलना बड़ा कमाल है। इधर भाई अंग्रेजी बोलता है भाई, आप अंग्रेजों में बोलेंगे तो अंग्रेजी बोलेंगे, फ्रेंच में पालोगे तो फ्रेंच बोलेंगे, चाइनीज में पालोगे तो चाइनीज बोलेंगे, रशियन में पालोगे तो रशियन बोलेंगे, अरबी में पालोगे तो अरबी बोलेंगे, बांग्लादेश में पालोगे तो बंगला बोलेंगे, इंडिया उर्दू स्पीकिंग में बोलो पालोगे तो उर्दू स्पीकिंग। अबवा हुई हफ्तानी और यूनसरा, माँ बाप होते हैं जो उसको किसी रुख पे डालते हैं, इसको अल्लाह वाले रुख पे डालना है या शैतान वाले रुख पे डालना है। हम लोग अगर अपनी जिम्मेदारी को समझ लें ना कि औलाद की क्या होती है, हमारे तो रूंगटे खड़े हो जाए, परेशान हो जाए हम कि परवरदिगार क्या हो गए, हमने तो उनको बचना, जो कपड़े जो यूनिफॉर्म बता दिया स्कूल वालों ने वो यूनिफॉर्म चढ़ा दिया, इससे वैसे नहीं कि अल्लाह को यह पसंद है कि ना, क्या इंसान नाशुक्रा है। इससे वैसे नहीं कभी कभी हमने सोचा अपने बच्चे को स्कूल भेजते हुए यूनिफॉर्म पहनाते हुए कि ये यूनिफॉर्म अल्लाह को भी पसंद है क्या नहीं, कभी सोचते हैं इसको। यूनिफॉर्म के मामले में अल्लाह पाक की गैरत बहुत ज्यादा है मुसलमानों, इसको समझो जरा। और हर जगह होती है गैरत। अमेरिका का फौजी चाइना के फौजी का यूनिफॉर्म पहन के आ जाए कबूल कर लेंगे, दूर से शूट कर देंगे, शूट ही कर देंगे, जुर्माना नहीं देंगे, टिकट विकट नहीं देंगे उसको, 100-200 डॉलर। अमेरिकन झंडे की जगह चाइनीज झंडा लगा दो, माफ कर दो। एक मुल्क अदना मुल्क वालों के पास में इतनी गैरत होती है तो अल्लाह के पास कोई गैरत नहीं होगी, वहां बेगैरती का मामला आया था। जो चाय पहना दिया, जैसे चाय सूरत बना ली, ऐसा होता है, ये बंदगी होती है, ये बंदगी नहीं। अल्लाह बहुत गैरतमंद, हदीस शरीफ में है कि अल्लाह सबसे ज्यादा गैरतमंद। तशब्बह बिकौमी फहुवा, जो किसी कौम की मुशाबहत इख्तियार करेगा उसी में से शुमार कर दूंगा, उसी में शुमार कर दिया जाएगा, उसी में हशर कर दिया जाएगा। अल्लाह हिफाजत फरमाए हमारी और हमारी भी और हमारी औलादों की। बहुत सख्त बात है, कभी हमने सोचा ही नहीं कि ये यूनिफॉर्म अल्लाह को पसंद है, अल्लाह के नबी को पसंद है, ये गैरों का है। फिर हम जहां भेज रहे हैं ये इसको क्या बनाएंगे, इंसान तो नहीं बना रहे। इंसानियत तो बनना अभी मतलब अर्ज किया गया, इंसानियत बनना किसको कहेंगे, अल्लाह के इल्म के मुताबिक डलना और अल्लाह के अमल के अल्लाह के पसंदीदा अमल के मुताबिक ढलना, जिसका मेयार जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। उनका इल्म अल्लाह ही का इल्म है, उनका अमल अल्लाह ही का, वो इंसान है और वरना फिर जानवर है। तो कुरान पाक में जानवर जानवर का लफ्ज बोला गया है, इसलिए तर्जुमा करने में कोई हर्ज नहीं। जानवर भी नहीं, जानवर से बदतर, जानवर तो जानवर है, इसे जानवर है, जिसको हमने इंसान बनाया ये जानवर बन गया तो बदतरीन हालत में तो गया, उससे ज्यादा वर्स्ट कंडीशन में चला गया। इसलिए उलाय के कल नाम बलूम अबल फरमाया, اولئک هم الغافلون, اور غافل یہی لوگ غفلت میں پردے میں دور ہیں. انسانیت کا بننا جو ہوتا ہے جب آدمی اس کے مطابق ہو جائے اس کا نام تربیت. اور حضور پاک صلی اللہ علیہ وسلم کی اہم ترین سب سے اعلیٰ درجے کی ذمہ داریوں میں یہ چیز, دعوت بھی اسی لیے, تعلیم بھی اسی لیے, قرآن کی تعلیم بھی اسی لیے, حدیث شریف کی تعلیم بھی اسی لیے, تاکہ اس انسان کو صحیح کر دیا. کیونکہ انسان کے پاس دو ہی قوتیں اصل, ایک قوت علم ہے اور ایک قوت عمل ہے. عمل کرنے کی ایک قوت ہے, استعداد ہے, علم حاصل کرنے کی ایک قوت ہے, استعداد ہے, اور دونوں لازم ملزوم نہیں ہیں. ایسا ہو سکتا ہے کہ ایک آدمی کے پاس ایک آدمی کی علمی قوت کی ٹریننگ ہو گئی لیکن عمل نہیں اس کے پاس, یہ پاسبل ایسا ہو سکتا. جس قوت کو تحریک ہوئی, جس قوت کی آپ نے تربیت کی, وہ قوت صحیح ہوگی, جس کی نہیں کی وہ نہیں رہی. ارے اتنے بڑے مولانا ہو کے ایسا کر دیا, بھائی کیوں نہیں کریں گے, انہوں نے تربیت ہوئی تو اس کی بات بھی نہیں سننا, کیوں نہیں سننا, اس کا علم غلط تھوڑی ہے. ڈاکٹر بہت اچھا ہے لیکن خود بیمار ہے, کیا کریں گے, ایسا بھی ہوتا ہے بعض میں. ڈاکٹر اپنے فن کا ماہر ہے لیکن وہ خود ڈائبٹک ہے, وہ خود دبلا پتلا مریل ہے لیکن دھکا مارو تو گر جاتا ہے. ایسے بھی ڈاکٹر ہم نے دیکھے, ایسی بات تو نہیں کری ہوں. قوت علم الگ ہے, قوت عمل الگ ہے. ایسا بھی ہو سکتا ہے کہ ایک آدمی کے پاس قوت عمل ہے, اپنی مرضی کے خلاف ہر قسم کا عمل کرنے کی عادت ڈال لی ہو, قوت عمل چارج ہو گئی لیکن علم نہیں. جب علم نہیں ہوگا تو بھی تربیت نہیں ہوگی. ہمارے ہندوستان میں ایسے ایسے سنیاسی اور جوگی پڑے ہوئے ہیں, پرسوں مجاہدے میں اپنے آپ کو ڈال دیتے, سردیوں میں باہر موسم میں رہنا بغیر کپڑوں کے اور بغیر جنا والا اڑے ہوئے کے, پانی میں ٹھہرنا, کھڑے رہنا, درخت سے الٹے لٹک جانا, بیوی بچوں سے دور رہنا, لذت سے اور مزے سے اپنے کو دور رکھنا, گندے سندے رہنا, کیونکہ آدمی کی طبیعت مقدر ہو جاتی ہے گندے رہنے, میلے کچیلے رہنا. برسوں ہو گئے کبھی سر کے بالوں کی کنگھی نہیں کی, ان کو جھاڑا نہیں, ان کو دھویا نہیں, چوہے پڑ گئی ہیں, سر کہنے کی اپنے آپ کو اذیت دو, ان کو مجاہدے میں ڈالو, وہ سمجھتے ہیں اس سے روحانیت ملتی ہے. تو روحانیت نہیں, جب علم نہیں رہا تو روحانیت کہاں سے ملے. قوت عمل کو تحریک ہو گئی, قوت علم صحیح نہیں. پہلے زمانے ہر زمانے میں حالات ایسے رہتے تھے اور اسی اعتبار سے اللہ پاک پیدا بھی فرماتے ہیں. پہلے لوگ بہت مجاہدے اس قسم کے کرتے تھے, مسلم بھی کرتے تھے, غیر مسلم بھی کرتے تھے. یہ طبیعت کے خلاف میں جو ایکسرسائز پڑتی ہے نا, اس کے سائیڈ ایفیکٹ بہت عجیب و غریب. نفس ناطقہ میں لطافت آنا کہتے ہیں اس کو, آدمی کے نفس ناطقہ میں جب لطافت آ جاتی ہے تو اس سے جو خواص ظاہر ہوتے ہیں, پوری دنیا میں کوئی ایسا میٹیریل نہیں ہے جیسا انسان ہے, جس میں جتنی کیپیسٹی ہے, جتنی باریکیاں ہیں, جتنی استعدادیں ہیں, کسی جوہر میں نہیں ہے, کائنات کے کسی جوہر میں نہیں. اسی لیے تو یہ خلیفۃ اللہ ہے. تو اس کی جو خصوصیتیں باہر آ جاتی تھی, پہلے لوگ مجاہدے کو بہت اہمیت دیتے تھے, تو مسلم سے بھی آ جاتی تھی, غیر مسلم سے بھی آ جاتی, وہ سائیڈ ایفیکٹ کے طور پر ہو جاتی تھی. ایک جوگی تھا جس کو یہ کمال ہو گیا کہ وہ محنت کرتے کرتے اس جگہ پر پہنچا کہ وہ پانی ہو جاتا تھا, پانی ہو جا سکتا, میرے کو پگھلا دیتا, پھر اس کے بعد پھر جیسا کہ ویسا جوائنٹ ہو جاتا. اور اس زمانے میں پھر اللہ والے بھی ایسے ہی بنائے مسلمانوں میں, اللہ پاک نے کہ اسی قسم کے مجاہدے وہ بھی کرتے تھے اور ان کے ساتھ کرامتوں کا نظام بھی تھا. وہ ایک بزرگ کے پاس آیا, کہنے لگا کہ میں پانی ہو سکتا ہوں, تو ہو سکتا ہے. کہنے لگے یہ کیا بات ہے, بھی سکتے ہیں, ہو تو بتاؤ, نہیں تو پھر میں آپ کو ہوں تو آپ کو نہیں. ایسا چیلنج کرتے تھے. انہوں نے کہا کہ ٹھیک ہے ہو جائیں گے, لیکن اگر میں بھی پانی ہو گیا اور تو بھی پانی ہو گیا, پھر اپن جیسے کہ ویسے ہو گئے, فیصلہ تو پھر بھی نہیں ہوگا نا, کہ تو صحیح کیا میں صحیح. کہنے لگے پھر کیا, تو بولے ایسا کریں گے, ایک کام کریں گے, मैं पानी हो जाता हूँ, एक तीसरे आदमी को बिठाते हैं, वो मेरे पानी में एक रुई भीगे के रख, भिगो के रख देते, फिर तू भी पानी हो जा, तेरे पानी को भी रुई भिगो के रख दे, जब अपन असली हालत पे आ जाएंगे तो फिर देखेंगे उसमें फर्क है क्या नहीं, कहेंगे ठीक है। चुनाचे ऐसे ही किया गया। तो ये बुजुर्ग का जो पानी था ये इंतहाई खुशबूदार था, और वो जो सन्यासी का जो पानी था जोगी का, उसमें पेशाब पखाने की बोल, कहेंगे ये फर्क क्यों है, कहेंगे ये फर्क इसलिए है कि अमली कुव्वत तेरे पास भी है मेरे पास भी है, सही इल्म मेरे पास है तेरे पास भी, और जब तक सही इल्म नहीं है तो अंदर से तो ऐसे ही है गंदा पेशाब का पेशाब है, बाहर से चाहे पानी हो जाए, तो पेशाब को पाक करने का रास्ता क्या है, तो बोले कलमा पढ़ना है, तो वो मुसलमान हो गया, ये लिखा है किताब, उसने कलमा पढ़ लिया, उसको कलमा पढ़ाने के वास्ते कोई ऐसी पावरफुल चाहिए था, उन्हें कोई आम आदमी तो ऐसे को कलमा नहीं पढ़ा सकता, हवा में उड़ जाना, ऊपर आसमान पे चढ़ जाना, इधर तैर के चले जाना, पानी पे चल जाना, ये जो बुजुर्गों के तस्करे मिलते हैं जब हमारे पास इम्पॉसिबल लगते हैं अभी, और बास्तों इन करामतों को फजूल और वाहियात मानते हैं, सही नहीं बोलते, करामत में हर वो काम हो सकता है जो अल्लाह की कुदरत में, करामतों को नहीं मानना तौहीद में खलल की वजह से होता है, करामतों को नहीं मानना तौहीद में खलल की वजह से होता है, तौहीद कमजोर है इसलिए करामत समझ में नहीं आती, करामतुल औलिया हक अहले सुन्नत वल जमात का अकीदा है, ये कुछ भी हो सकता है ऐसी भी हो सकती है, क्योंकि करामत में फाइल अल्लाह होते, करामत में करने वाला उस अमल का कौन होता है, अल्लाह होता है, करामत में क्या चीज पॉसिबल है, वो चीज पॉसिबल है जो अल्लाह की कुदरत में पॉसिबल है, अल्लाह की कुदरत में क्या चीज पॉसिबल है, वो कादिर मुतलक है, उसमें तो कोई लिमिट नहीं, जो चाहे जब चाहे जैसा चाहे जिसके साथ चाहे कर सकता है, सलीम चिश्ती रहमतुल्लाह के वाकयात में लिखा है कि उनके जमाने में भी ऐसे एक जोगी जो है ना आ गया था, सर फिर बादशाह के पास आ गया, कहने लगा मैं हवा में ऊपर सब उड़ सकता हूँ और ऊपर चढ़ सकता हूँ बगैर किसी सहारे के, मैं ऊपर तक जाके आ सकता हूँ बादलों से, अगर कोई तुम्हारे पास है और तुम अपने आप को हक पर होने का दावा करते हो तो पेश करो, तो बादशाह जो है उसने कहा यार हमारे पास कौन है, लोगों ने कहा कि बहुत हजरत है, तो सलीम चिश्ती रहमत चले गए हजरत के पास, कहने गए हजरत ऐसा मसला पेश आ गया, वो कमबख्त लोगों को परेशान कर रहा है, कह रहा कि नहीं मैं हक पर मैं ये कर सकता हूँ, हजरत आपके आप इसके कोई इलाज फरमा दी, और मैं कि अगर वो ऊपर तक गया बैठे बैठे और मैं भी ऊपर तक गया, ज्यादा से ज्यादा ये बात होगी कि ठीक है तुम भी किसी चीज पर है मैं भी किसी चीज पर, तो इस्लाम और कुफर का तो कोई मुकाबला नहीं हो, वो भी हक हो गया फिर ये भी हक हो गया, जबकि सिर्फ इस्लाम हक है, इसका फैसला ऐसे कैसे होगा, फिर हजरत ने फरमाया कि इसका इलाज मैं करता हूं, फरमाया मेरे जूते ले जाओ, मेरे खड़ा में ले जाओ, लकड़ी के होते थे पहले, मेरे खड़ा में ले जाओ, जब वो ऊपर चढ़ना शुरू करेगा ना ये जूते भी उसकी जरूरत उड़ेंगे, मैं आऊंगा तो बराबरी का मुकाबला हो जाएगा, मेरा उसके क्या बराबरी, अल्लाह ने अलग किया है, वो लोग अपने आप को बड़ा नहीं समझते थे लेकिन मौके पर इस किस्म की कमालात को जाहिर करते थे, अब वो जोगी है सब मजलिस है बादशाह की मजलिस सजी हुई है, वो बैठा बैठा उड़ रहा ऊपर, वो हजरत के हजरत सलीम चिश्ती रहमतुल्लाह अलैह के खड़ा में भी ऊपर जा रहे हैं, और जहां तक जा सकता था जब वो चला गया तो वहां हजरत सलीम चिश्ती के खड़ा में उसके सर पे बजाना शुरू कर, वो उसको नीचे लेके आए, तब मुसलमान हुआ जाके यहाँ पे मेरे से भी आगे कोई चीज, दिमाग सही करने के वास्ते अल्लाह हर जमाने में उसकी माफी का इंतजाम रखते रहेंगे, जैसे हालात वैसा इंतजाम, तो कुव्वत अमल एक आदमी के पास हो और कुव्वत इल्म न हो यह हो सकता है, कुव्वत इल्म एक आदमी के पास हो और कुव्वत अमल न हो यह भी हो सकता है, और दोनों को जो जामे करेगा उसकी तरबियत, इल्म सही किया बिल्कुल कुरान हदीस के मुताबिक अपना इल्म किया, अमल सही किया बिल्कुल कुरान हदीस के मुताबिक अपना अमल कर, और अमल जो है वो जो हम बाहर में दिखने वाला अमल करते हैं ना, नमाज पढ़ ली रोजा रख लिया ये कर लिया वो कर लिया, یہ عمل اصل میں کسی صفت کا اظہار ہے، ہر فعل کے پیچھے صفت ہوتی ہے، ہر صفت کے پیچھے ذات ہوتی ہے. اس دنیا کے اندر ایک بات یہ ہوتی ہے کہ اندر صفت کچھ اور ہے، باہر عمل کچھ اور ہے. مقابلہ کر کے آدمی اس کو پیش کرتا ہے. تو ایسا تکلف سے جو عمل اپنی صفت کے خلاف ظاہر کیا جاتا ہے وہ معتبر نہیں ہوتا اللہ کے پاس، وہ شو پٹ اپ ہے، اتفاقی ہے. وہ عمل معتبر ہے کہ جس صفت سے اس کا تعلق ہے وہ صفت بنی ہوئی ہو.